आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
हामी पनि बजाऊं है प्रभु को दर्शन गनलाई आधारो जगत मा सुनसान रात मा आधारो जगत मा
प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर सामर्थ्य नाममा मेरो ख्रिष्टीय अभिवादन नमस्कार। श्रोता आनन्द कुशलै हुनुहुन्छ होला, होइन? म पनि आनन्द कुशलै छु, प्रभुको अनुग्रह अनि उहाँको दयाको कारण। साँच्चै नै हाम्रो प्रभु महान, अति नै दयालु, कृपालु प्रभु हुनुहुन्छ। हामीलाई वास्ता गर्ने, माया गर्ने प्रभु हुनुहुन्छ। अनि त्यस्तो प्रभु आज हामीले पाएका छौं, सेवा गर्ने अवसर पाएका छौं, होइन? हुन्छ मित्र, अब आफ्नो विषयवस्तुतिर लागौ। आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा प्रस्थान 12 अध्याय पद 1 पद 14 अगाडि देख्नेछौ। अघिल्लो कार्यक्रममा हामीले बाइबल अध्ययन प्रस्थान 12 अध्याय 1-13 पदबाट देखिरहेका थियौं, जहाँ हामीले देख्यौं इसरायलीहरूको निस्तार चाडको स्थापन, अनि परमेश्वरले निर्देशन दिनुभयो कि हरेक जहानले एक पाठा ल्याएर राखोस्, र त्यो पाठो चाहिँ खोट रहित र पहिलो वर्षको पाठो हुनु पर्दथ्यो, अनि त्यस पाठो वा भेडालाई बेलुकी पख मार्नु पर्दथ्यो, र त्यसको रगत लिएर जुन घरमा त्यो संघारमा लगाइन्दथ्यो र त्यो घरमा खाइन्दथ्यो, त्यसको घरको चौकसको दुईपट्टिका खामाहरू र माथिल्लो खामामा रगत छर्काउनु पर्दथ्यो, अनि त्यो बलिदानको मासु कसरी खानु र केसँग खानु सबै परमेश्वरले त्यहाँ निर्देशन दिनुभएको हामी देख्छौ। पद 8-13 हामी त्यो देख्छौ। मित्र, ती बलिदानको पाठाले ख्रिष्ट प्रभुको संकेत गर्दथ्यो, जसले संसारको पापको उठाइ लैजानु हुने थियो, अनि जसको घरको चौकसमाथि रगत छ त्यो घरको परिवार मात्र बस्ने थिए जब मृत्युको स्वर्गीय दूत त्यस हरेक घरहरू हेर्दै हेर्दै पार गर्नुहुँदा। मित्र, केवल त्यस बलिदानको रगतले मात्र इसरायलीहरूलाई बचाउन सक्यो, सुरक्षित राख्न सक्यो, अनि हाम्रो पापबाट बचाउन केवल परमेश्वरको थुमा, परमेश्वरको पाठा ख्रिष्टको रगतले मात्र गर्न सक्दछ। पवित्र धर्मशास्त्रले भन्दछ, रगत नबगाइकन पापको प्रायश्चित हुँदैन, अनि येशु प्रभुले हामी सम्पूर्ण मानव जाति, हामी पापी मानव जातिको निम्ति त्यो गर्नुभयो, तर उहाँले आफ्नो उद्धार, आफ्नो मुक्ति, आफ्नो छुटकारा हरेक मानिसलाई दिनुभए तापनि मानिसहरूको गर्नुपर्ने कर्तव्य र भूमिका छ त्यो उहाँको क्रुसको बलिदानमा विश्वास गर्नु। यदि इसरायलीहरूले आफ्नो चौकोसमा बलिदानको रगत नलगाएको भए तिनीहरू पनि नष्ट हुने थिए। जब मृत्यु ल्याउने स्वर्गीय दूत त्यहाँबाट भएर जानुहुने थियो, अनि इसरायलीहरूले चौकोसमा लगाएको रगतमा विश्वास र भरोसा गर्नुपर्दथ्यो, र त्यसले नै तिनीहरूलाई बचायो, सुरक्षित राख्यो। त्यसरी नै हामीले उहाँको छुटकारा वा उद्धारको बलिदानमा विश्वास गर्छौं भने मात्र पापबाट र पापको दण्डबाट मुक्ति, उद्धार र छुटकारा पाउनेछौ। मित्र, आज हामी प्रस्थान 12 अध्याय अनि 14 पददेखि बाँकी पदहरू देख्नेछौ। म पद 13 नै पढिदिन्छु, त्यसपछि हामी अगाडि बढ्नेछौ। यहाँ भनिएको छ 13 पदमा, तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ, जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुने छैन। त्यसपछि 14-16 पदमा हामी देख्दछौ 12:14-16 पदमा त्यो दिन तिमीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ र तिमीहरूले त्यो दिन परमप्रभुको निम्ति चाड मनाउनेछौ। तिमीहरूले यो पुस्तौसम्म एउटा रहिरहने विधि स्वरूप मान्नु। 7 दिनसम्म तिमीहरूले अखमिरे रोटी खानु, पहिलो दिनमा नै तिमीहरूले आफ्नो आफ्नो घरबाट खमिर निकाल्नु, किनभने जसले पहिलो दिनदेखि 7 दिनसम्म खमिर हालेको रोटी खाला त्यो मानिस इसरायलबाट बहिष्कृत हुनेछ। पहिलो दिनमा तिमीहरूले एउटा पवित्र सभा राख्नु, 7 दिनमा अर्को, ती दिनमा कुनै किसिमको काम नगर्नु, केवल हरेक मानिसले खानका निम्ति जति गर्नुपर्छ त्यति मात्र गर्नु। हजुर, लेवीको पुस्तकमा निस्तार चाडको लागि निर्देशनहरू दिइएको हामी पाउँछौ। त्यसपछि अखमिरे रोटीको चाडको जुन यसको भाग थियो, तर यसले चाहिँ निस्तार चाडपछि मात्र स्थान लिएको थियो। वास्तवमा मृत्यु ल्याउने स्वर्गीय दूतको सम्बन्धमा गर्नुपर्ने सरोकार यससँग केही कुरा थिएन। यससँग तिनीहरूको उद्धार वा छुटकारासँग गर्नुपर्ने काम केही थिएन। यो चाहिँ घरभित्र तिनीहरूको लागि संगतिको चाड हो। यो निश्चय नै कर्तव्य थियो, परमेश्वरले आज्ञा गर्नुभएको थियो, अनि यो अवसर र मौका पनि थियो। तिनीहरू परमेश्वरसँग संगति गर्नुपर्दथ्यो। अनि 17 पदमा हामी के पढ्छौं भने, तिमीहरूले अखमिरे रोटीको चाड मान्नु, किनकि यही दिनमा नै मैले तिमीहरूका दलदललाई मिश्रबाट ल्याएको हुँ। यसकारण त्यो दिन तिमीहरूले पुस्तौसम्म एउटा रहिरहने विधि स्वरूप मान्नु। तिनीहरूले उजाड स्थानको यात्रामा अखमिरे रोटी खाएथे, किनभने निस्तार चाडको साँझमा तिनीहरू मिश्रबाट बाहिर निकालिएका थिए र तिनीहरूले 7 दिनसम्म रोटी खाए। यो कुराको टिपोट गर्नुहोस् कि यो अखमिरे रोटी हो। यदि तिनीहरूले खमिरे रोटी खाएको भए तिनीहरूलाई संगतिबाट बहिष्कार गरिन्दथे। खमिर पद 14-20 पदको बीच 8 पल्टसम्म पटक पटक उल्लेख भएको हामी पाउँदछौ। अनि 19-20 पदमा हामी पढ्दछौ, 7 दिनसम्म तिमीहरूका घरमा केही खमिर नहोस्, कसैले खमिर भएको केही खायो भने त्यो चाहे प्रवासी होस् चाहे स्वदेशी होस् त्यो इसरायलको समुदायबाट बहिष्कृत हुनेछ। तिमीहरूले खमिर हालेको केही पनि नखानु, तिमीहरू जहाँ बसे पनि खमिर नहालेको रोटी खानु। मित्र, खमिर चाहिँ दुष्टको वा खराबको सिद्धान्त हो। यसले दुष्ट, खराब र अप्रिय कुराको प्रतिनिधित्व गर्दछ। मतीको 13 अध्यायमा एक स्त्रीको बारेमा उखान वा दृष्टान्त छ, जसले 3 पाथी गहुँको पेठोमा त्यो जम्मै खमिरे खमिरी नभइन्जेलसम्म लुकाइराखे। 3 पाथी गहुँको पिठोले परमेश्वरको वचनको संकेत गर्दछ, अनि खमिर चाहिँ दुष्ट, खराब सिद्धान्तको यसमा हालिएको छ। मित्र, आज परमेश्वरको वचनको शिक्षामा खमिर मिसाइएको छ। हरेक झुटा शिक्षकहरूले बाइबल प्रयोग गर्छन्, तर यससँग झुटा शिक्षा सिद्धान्त मिसाउँदछन्। अनि यही नै इसरायलका सन्तानहरूलाई यसबाट टाढा रहन भनिएको थियो। हाम्रा प्रभुले खमिरको मामलालाई मतीको सुसमाचारमा स्पष्ट बनाउनुभयो। मती 16:6 पदमा भन्नुहुन्छ, होसियार हो, फरिसी र सदुकीहरूको खमिरबाट बच। यसपछि मती 16:11 पदमा उहाँ निरन्तर आफ्नो भनाइलाई जारी राख्नुहुन्छ, मैले रोटीको विषयमा भनेको होइन तर सदुकी र फरिसीहरूको खमिरबाट होसियार हो भनी भनेको तिमीहरू कसरी बुझ्दैनौ। यस समयमा प्रभुका चेलाहरूले सोचे कि उहाँ भौतिक रोटीको बारेमा मात्र बोलिरहनु भएको थियो। पछिबाट तिनीहरूले बुझे कि प्रभुले फरिसीहरूको वास्तवमा शिक्षा वा सिद्धान्तको बारेमा पो बोलिरहनु भएको रहेछ, जुन दुष्ट, खराब सिद्धान्त थियो। हजुर, अखमिरे रोटी अति नै स्वादिष्ट छैन। त्यहाँ थुप्रै मानिसहरू छन् शुद्ध परमेश्वरको वचनको जो अखमिर रोटी बाइबल अध्ययन गर्न मन पराउँदैनन्। धेरै क्रिस्चियनहरू चर्चमा मण्डलीमा खाली सामाजिक समय कुनै विशेष संगति कार्यक्रमको समयमा मात्र आउन मन पराउँछन्, तर परमेश्वरको वचनको लागि होइन। तिनीहरूलाई परमेश्वरको वचन मन पर्दैन किनभने यो तिनीहरूको निम्ति स्वादिष्टको छैन। मित्र, अखमिरे रोटी खमिरे रोटी जस्तो स्वादिष्ट हुँदैन, तर परमेश्वरको वचन त्यो भोजन हो जुन उहाँको सन्तानको निम्ति असल छ। 22-23 पदमा भनिएको छ, हिसाबको झुप्पा भाँडाको रगतमा चोपेर ढोकाको चौकोसको माथिल्लो भाग र दुवैतिरका खम्बामा छ्याप्नु, तिमीहरू मध्ये कोही पनि बिहानसम्म घरको ढोका बाहिर ननिस्कनु, जब परमप्रभु मिश्रीहरूलाई प्रहार गर्न देश भएर जानुहुनेछ तब उहाँले चौकोसको माथिल्लो भाग र दुवैतिरका खम्बामा रगत देख्नुहुनेछ र त्यस ढोकालाई छोडेर निस्तार गरी विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई मार्न पस्न दिनुहुन्न। तिनीहरूले चौकोसको माथिल्लो भागमा कसरी रगत राखे यसमा हामी देख्नेछौ। हिसाब चाहिँ सानो बोट बिरुवा वा पौधाको झुप्पा हो जुन ढुङ्गामा पहरामा उम्रन्छ। यसलाई रगत घरमा छर्कनलाई प्रयोग गरिएको थियो। मेरो निम्ति हिसाबले चाहिँ विश्वासको प्रतिनिधित्व गर्दछ। त्यही नै तरिकामा ख्रिष्टको रगत तपाई र मेरो जीवन र हृदयमा लगाइएको छ। तपाई ख्रिष्टले तपाईको निम्ति क्रूसमा गर्नुभएको काममा विश्वास गर्नुहुन्छ। यसपछि निम्न पदहरूमा हामी देख्छौ, दोस्रो महामारीको विपत्ति, जेठो सन्तानको मृत्यु। यो मिश्रको मुलुकमा आएको अन्तिम विपत्ति र दण्ड हो। परमेश्वरले यसको लागि आफ्ना जनहरूलाई तयारी गर्नुभयो। इसरायलीहरू बसोबास गर्ने गोसेन प्रदेश आखिरी तीन विपत्तिहरूबाट बचे थिए, जोगिए थिए, तर यस अन्तिम विपत्तिबाट बस्न सक्दैनथे यदि तिनीहरू हरेक आफ्नो घरको चौकसको माथिल्लो भागमा बलिदानको पाठाको रगत नलगाएको भए। अनि तिनीहरूले त्यो लगाए। हरेक मिश्रीहरूले पनि इसरायलीहरूले जस्तै तिनीहरूको नमूनाको पछ्याउन सक्थे, आफ्नो ढोकाको चौकोसमा त्यो लगाउन सक्थे, तिनीहरूले आफ्नो घरको चौकोसमा रगत लगाउन सक्थे र परमेश्वरलाई विश्वास गर्न सक्थे र मृत्यु ल्याउने स्वर्गीय दूतले उसको घरको पहिलो वा जेठो सन्तानलाई छोडिदिनुहुने थियो। मित्र, कुनै दिन धेरै ख्रिस्टियन हुँ भनाउँदा व्यक्तिहरूको निम्ति चकित पार्ने कुरा घटिरहेको छ त्यहाँ, जब तिनीहरू यो कुरा पत्ता लगाउनेछन् कि तिनीहरू कुन चर्चका सदस्य हुन्, कुन मण्डलीका सदस्य हुन् भनी प्रभुले सोध्ने छैन। यदि तपाईले ख्रिष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभएको छ भने पवित्र आत्माले तपाईलाई विश्वासीहरूको बधनमा बप्तिस्मा दिनुहुनेछ र तपाई सत्य चर्च वा कलिसिया वा मण्डलीको सदस्य हुनुहुनेछ। अनि 29-30 पदमा हामी पढ्छौ, मध्यरातमा सिंहासनमा बस्ने फारूको जेठो छोरादेखि लिएर झ्यालखानमा हुने कैदीको जेठो छोरोसम्म सबै गाई वस्तुका पहिले जन्मेका समेत मिश्रमा सबै पहिले जन्मेकाहरूलाई परम प्रभुले मार्नुभयो। फारू, उनका सबै अधिकारीहरू र सारा मिश्रीहरू राति नै उठे। मिश्रमा ठूलो रुवावासी भयो किनकि त्यहाँ एउटा नमरेको कुनै घरै थिएन। मित्र, यो अन्तिम दण्डले हरेकको घरमा पहिलो वा जेठो सन्तानलाई दाबी गर्यो। यस बिन्दुसम्म, यस पोइन्टसम्म परमेश्वरले मानव जीवनलाई छुनु भएको थिएन, तर अहिले त्यो उहाँले गर्नुभयो। तर यो नभन्नुहोस् कि परमेश्वर हतियार हुनुहुन्छ। अयुबले भन्न सके, परमेश्वरले दिनुहुन्छ अनि परमेश्वरले लानुहुन्छ, परमप्रभुको नाउँको जय होस्। जसले जीवनलाई सृष्टि गर्छ उहाँसँग जीवनलाई लाने अधिकार पनि छ। हामीले यो कुरा बुझ्नु पर्दछ। यसपछि हामी निम्न पदहरूमा देख्छौ, इसरायलीहरूलाई मिश्रबाट बाहिर निकाली ल्याइदछ। त्यस रातमा फारो उठे। 31-32 पदमा भनिएको छ, फारोले राति नै मोसा र हारूनलाई बोलाउन पठाएर भने, तिमीहरू र सबै इसरायलीहरू मेरा प्रजाका बीचबाट निक्लेर गइहाल र तिमीहरूले भने बमोजिम परमप्रभुको आराधना गर। तिमीहरूले भने बमोजिम आफ्ना आफ्ना भेडा बाख्रा र गाई बस्तु लिएर गइहाल, मलाई पनि आशीर्वाद देऊ। फारोले अन्तिममा तिनीहरूलाई जान दिन करै लाग्यो। अहिलेसम्म फारो मोसाको निवेदनको मागको स्वीकार गर्न अइच्छुक थिए, तर यस विपत्ति तिनी कहाँ पुग्यो र उसको छोरालाई पनि छोयो। परमेश्वरले आफ्नो चाल पहिलो वा जेठो सन्तानलाई छोएर आरम्भ गर्नु भएन, बरु उहाँले फारोसँगको संघर्ष हारूनको लौरो गोही बनाउनु भएर आरम्भ गर्नुभए थियो। यदि फारोले परमेश्वरलाई विश्वास गरेका भए इसरायलका सन्तानहरूले त्यस मुलुक छोड्न सक्थे र तिनले आफ्ना सन्तानहरूलाई, आफ्ना जनताहरूलाई, साथै आफैलाई परमेश्वरको दण्ड पर्नबाट बचाउन सक्थे। त्यसकारण दोष परमेश्वरमा जाँदैन, यो फिरुन आफैमै जाँदछ। यसको लेखा उसले आफैले दिनुपर्दछ, किनकि उसकै कारणले, उसकै आफ्नो ढेटपन कठोरताको कारणले ती तमाम समस्याहरू एकपछि अर्को उसको जीवनमा आइपरेको थियो। अनि 33 पदमा हामी पढ्दछौ, भनिएको छ, मिश्रीहरूले इसरायलीहरूलाई देशबाट झट्टै पठाउन हतार गरे, तिनीहरूले भने किनकि नत्र हामी सबै मर्नेछौ। मिश्रीहरूले थाहा पाए कि कहाँ चाहिँ परमेश्वरको दण्डको अन्त हुनेछ। परमेश्वरले तिनीहरूका पहिलो सन्तानलाई लिनुभयो, अब उहाँ अर्को के विपत्ति दिनुहुनेछ। सम्भवत उहाँले हरेक मिश्रीहरूमाथि मृत्यु ल्याउनुहुनेछ। त्यसकारण फारोले र अरू मानिसहरूले चाँडै नै त्यस मुलुकबाट जान सक्छन्, अर्थात इसरायलीहरू जान सक्छन्, किनभने तिनीहरू आफ्नै जीवन नष्ट भइजाला भनी डराएका थिए। अनि 34 र 35 पदमा भनिएको छ, यसैले इसरायलीहरूले आफ्नो आफ्नो मुछेको पिठो खमीर हाल्न अघि नै उठाए र तिनीहरूले आफ्नो आफ्नो मुस्ने भाँडाहरू लुगामा बाँधेर काममा हाले। मोसाले भन्यो, बमोजिम इसरायलीहरूले गरे र तिनीहरूले मिश्रीहरूलाई सुनका गहना, चाँदीका गहना र लुगा फाटा मागे। मित्र, परमेश्वरले मिश्रीहरूको आँखाको अगाडि इसरायलीहरूलाई साथ दिनुभयो, ताकि जब तिनीहरूले मिश्रीहरूसँग मागे, पैसा मागे, तिनीहरूलाई आफ्नो माग र आवश्यक अनुसार सबै कुरा दिए। यो चाहिँ सालौं सालौं वर्ष दासत्वमा काम गरेको मजदूरी ज्यालाको जम्मा गर्ने परमेश्वरले दिनुभएको आज्ञा थियो। अनि 37 पदमा हामी के पढ्छौं भने, इसरायलीहरू रामसेसबाट हिँडेर सुकतमा गए, आइमाई र केटाकेटीहरू छोडेर करिब 6,00,000 पैदल हिँड्ने मानिसहरू थिए। ओ, मिश्रमा थुप्रै इसरायलीहरूको संख्या भएको रहेछ। करिब 400 वर्ष पहिले याकुब आफ्नो 70 परिवार लिएर त्यहाँ झरेका थिए, अहिले 400 वर्ष पश्चात यति धेरै संख्यामा तिनीहरू बढेका छन्। अहिले तिनीहरू परिवारको रूपमा होइन, तर राष्ट्रको रूपमा बाहिर मिश्रबाट बाहिर निस्किआए। तब हाम्रो ध्यान आकर्षण अर्को चाखलाग्दो कुरामा तुरुन्तै जान्छ। 38 पदमा भनिएको छ, तिनीहरूका साथमा अरू जनहरू र थुप्रै भेडा बाख्रा र गाई वस्तु पनि लागे। मिश्रलाई छोड्ने इसरायलीहरू बाहेक तिनीहरूसँग एक मिश्रित दलहरू पनि थिए, अनि इसरायलको शिविरमा वा क्याम्पमा तिनीहरू समस्याको कारण बन्नेछन्। पछिबाट हामी तिनीहरूको बारेमा गन्तीको पुस्तकमा धेरै विवरणसहित सिक्नेछौ, पढ्नेछौ कि मिश्रित ती दलहरू समस्या गर्ने मानिसहरू थिए। वास्तवमा तिनीहरू अन्तर्विवाहबाट निस्केका सन्ततिहरू थिए। मिश्री पुरूषले यहुदी स्त्री विवाह गरे र यहुदी अर्थात हिब्रूले मिश्री स्त्री विवाह गरे। अब यस्तो परिवारको सन्तानले यो निर्णय बनाउनु परेको थियो, त्यस बेला तिनी इसरायलीहरूसँग मिश्र छोडेर जाने कि मिश्रीहरूसँगै सँगै रहने। अनि ती धेरै मिश्रित दलले मिश्र छोडे र धेरै त्यही मिश्रमा रहे। ती व्यक्ति जसले मिश्र छोडेथे तिनीहरू बारम्बार चकित हुन्थे, आश्चर्य हुन्थे कि तिनीहरूले गलत निर्णय त गरेनन् मिश्र छोड्ने काममा। अनि जब समस्या र कठिनाई आयो तिनीहरू नै गुनासा गर्ने पहिला व्यक्तिहरू थिए। वास्तविक शब्दको अर्थमा तिनीहरू इसरायलीहरू थिएनन्। अनि आज चर्चमा, मण्डलीमा धेरै वास्तविक साँचो सत्य ख्रिस्टियनहरू छैनन्, न तिनीहरूले नै छैनन्, र तिनीहरू नै चर्चमा, मण्डलीमा समस्या खड़ा गर्ने व्यक्तिहरू हुन्। अनि 39 देखि 42 पदमा हामी पढ्छौं, तिनीहरूले आफू साथ मिश्रबाट ल्याएको मुछेको पिठोको अखमिरे रोटी बनाए, त्यो खमिरा भएको थिएन किनभने तिनीहरू मिश्रबाट धपाइँदा आफ्ना निम्ति भोजन बनाउने पनि तिनीहरूले समय पाएका थिएनन्। इसरायलीहरू मिश्रमा प्रवास गरेका 430 वर्ष भएको थियो। 430 वर्ष बितेकै दिन परमप्रभुका सम्पूर्ण दलहरू मिश्रबाट निस्के। तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउन त्यस रात परमप्रभु जागरण बस्नु भएकोले इसरायलीहरूले पनि त्यही रात जागरण बसी पुस्तौंसम्म परमप्रभुलाई आदर गरून्। मित्र, निस्तार चाडको उत्सव मिश्रबाट इसरायलीहरूको प्रस्थानतिर जान्छ। तिनीहरूले कहिले पनि परमेश्वरले तिनीहरूको निम्ति गरिदिनु भएको महान छुटकाराको काम बिर्सनुहुन्न थियो, तर तिनीहरूले पछिबाट यसलाई बिर्सनेछन्। हामी यो कुरा पछिबाट देख्नेछौ। 47 र 48 पदमा भनिएको छ, इसरायलको सारा समुदायले त्यो पालन गरोस्, तहसित प्रवास गर्ने कोही परदेशी छ र परमप्रभुको निस्तार चाड मनाउन त्यसले इच्छा गर्छ भने त्यसको घरका सबै पुरूषको खतना होस्, तब त्यसले त्यो देशमै जन्मिएको जस्तो गरी सो चाडमा भाग लिन सक्छन्। खतना नभएको कुनै मानिसले त्यो नखाओस्, स्वदेशी र तिमीहरूका बीचमा प्रवास गर्ने परदेशीको निम्ति समान नियम हुनेछ। परमप्रभुले मोसा र हारूनलाई आज्ञा गर्नुभए बमोजिम सारा इसरायलीहरूले त्यो गरे र ठिक त्यही दिन इसरायलीहरूलाई तिनीहरूका दलदल गरी परमप्रभुले मिश्रबाट निकालेर ल्याउनुभयो। मित्र, परमेश्वरका यी मानिसहरूसँग विश्वासद्वारा आफैलाई पहिचान गर्नेहरूले मात्र यसको पालनामा भाग लिन सक्थे। यदि कुनै अन्य जाति आफैले इसरायलीहरूसँग विश्वासमा पहिचान हुन चाहन्थे पनि तिनलाई स्वागत गरिन्थ्यो। कहाँ केबाट निकालेर परमेश्वरले तिनीहरूलाई ल्याउनुभयो त भन्दा मिश्रबाट, दासत्वको बन्धनबाट तिनीहरूलाई निकालेर उहाँले ल्याउनुभयो। उही सामर्थी, शक्तिमान, दयालु, कृपालु परमेश्वर जसले इसरायलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिएर निकाली ल्याउनुभयो, उही परमेश्वरले आज हामीलाई शैतानबाट, पापबाट र संसारबाट निकाल्न सक्नुहुन्छ। हाम्रो गलत आदतबाट उहाँले हामीलाई निकाल्न सक्नुहुन्छ यदि हामी उहाँलाई पूर्ण रूपमा विश्वास र भरोसा गर्छौं भने। प्रभु हामी सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-8470-35679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।